مصطفی فی المعامل اصلاح معاشرہ فقه شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاة والسلام علیک یا رسول اللہ وعلی آلک وصحابک یا حبیب اللہ صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله نويت سنة الاعتكاف رسالة ضياء درود السلام پیج نمبر 4 فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 12 تم جہاں بھی ہو مجھ پر درود پڑھو کہ تمہارا درود مجھ تک پہنچتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ 1440 سینے ہجری کے ماہ رمضان مبارک کی آج نائنتھ شب ہے، نویں رات ہے۔ ایک عشرہ رحمت کا عشرہ، یہ اب آخری سلام بھر رہا ہے۔ کل اس کی دسویں رات ہے جو آخری رات ہوگی۔ اگر ہم نے جیتے جی اس کو پانے میں کامیابی حاصل کر لی تو ہمیں بھی مل جائے گی، ورنہ وہ تو آئے گی رات، تو پتہ نہیں ہم دنیا میں ہوں گے یا نہیں۔ تو جو وقت مل گیا سچی بات ہے کہ وہی غنیمت ہے، جو سانس مل گئے وہی غنیمت ہے۔ اگلے سانس میں کیا ہونا ہے ہمیں کچھ نہیں پتا۔ آگاہ اپنی موت سے کوئی بشر نہیں، سامان 100 برس کے ہیں پل کی خبر نہیں۔ اللہ کریم ہم کو ماہ رمضان کا قدردان بنائے، ہمیں محبت رمضان اور غم رمضان سے مشرف فرمائے، آمین۔ بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
سیدی امیر لسنت کی بارگاہ میں عرض ہے کہ لوگ شادیوں کے اوپر میرج ہال بک کرتے ہیں، جس کی وجہ سے انہیں اچھی خاصی رقم ادا کرنا پڑتی ہے۔ اس حوالے سے رہنمائی فرما دیں کہ ہم کس طرح اس خرچے سے بچ سکتے ہیں۔
شادی ہال کے بھی مختلف کرائے ہوتے ہوں گے، کوئی سادہ ہوتا ہوگا شادی ہال، اس کا کم کرایہ ہوتا ہوگا، ٹپ ٹاپ والا، پھر سائز کے حساب سے بھی اس کے کرائے ہوتے ہوں گے، ایریا کے علاقوں کے حساب سے بھی ہوتے ہوں گے۔ بڑے شہر میں زیادہ کرایہ ہوتا ہوگا، شاید چھوٹے میں کم ہوتا ہوگا۔ اب شادی ہال، یہ صحیح بات ہے کہ مجبوری ہے، اور روڈ پر کرے تو پھر حکومت عامہ کے مسائل، لوگوں کے چلنے کے مسائل، ٹریفک کے مسائل، گلی میں کرے تو بھی رستے بند ہوتے ہیں، لوگوں کو تکلیف۔ جانوروں کا بھی حق ہوتا ہے، ان کا بھی راستہ ہے۔ گائے نکلی، آپ پوری گلی گھیری ہوئی ہے، بےچاری وہ کہاں سے جائے گی؟ پھر اس کو تو لوگ لاتے مارتے، تو اس طرح ذلت کرتے ہیں جانور کے، اللہ کے مخلوق کی بھی، کہ بلا ضرورت اس کو اس طرح کا انداز نہ اختیار کیا جائے، اس کا بھی راستہ ہے، اس کا بھی حق ہے، اس پر بھی ظلم نہ کیا جائے۔ تو بہرحال تو یوں مطلب شامیاں نے لگانا، پھر وہ گلی میں دیگیں پکانا، روڈ کا ناس ہو جاتا ہے۔ آگ لگاتے تھے پہلے یہی ہوتا تھا، گلیوں میں یہ کھانے کھلاتے تھے، تو روڈ پہ کھانا پکاتے تھے، گلی میں کھانا پکاتے تھے، تو جگہ جگہ وہ آگ لگاتے تھے، گڑے پڑ جاتے تھے۔ ڈامر کی زمین تو پگھلے گا نا، ڈامر تو گڑا، پھر پانی وہاں بھرنا، مچھر ہونا، پھر گورنمنٹ کی روڈ۔ اب گورنمنٹ کی روڈ تو گورنمنٹ یہاں تھوڑی میں کرسی بچھا کے بیٹھتی ہے، چلتے تو عوام ہے نا، تو اصل نقصان تو گورنمنٹ کا نہیں ہے، حقیقت میں آپ لوگوں کا اپنا نقصان ہے، ہمارا نقصان ہے۔ تو یوں ہمیں یہ بھی سمجھنا چاہیے، اور اس طرح مطلب ان روڈوں کو، سڑکوں کو نقصان پہنچانا، جی ہاں، یہ جائز نہیں ہے، گناہ کا کام ہے۔ یعنی ہماری مرضی کے مالک ہیں کہ ہم جہاں چاہیں گڑا کھود لیں، جہاں چاہیں ہم مطلب دیکھ چڑھا دیں، اپنے گھر کے کمرے کے بیچ میں دیکھ چڑھاؤ نا تو پتا چلے گا، کوئی نہیں چڑھائے گا، پتیلی بھی نہیں چڑھاؤ گے کہ بھائی وہ کچن میں۔ تو जब पतीली किचन में चढ़ती है तो देख किचन में क्यों नहीं चढ़ती, देख भी किचन में चढ़नी चाहिए। ये जो लोग न्याजे करते हैं खासकर मुहर्रम में ग्यारहवीं शरीफ में, इनको भी हम समझाते रहते हैं, नहीं यार ये गलियां सड़कें रोड ये लोगों के चलने के लिए, गाड़ियों के चलने के लिए, यहाँ देगे नहीं पकाई जाती। लेकिन बहरहाल हम समझाते रहते हैं, बहुत लोगों की समझ में आता भी होगा, आता है, लेकिन फिर भी बस वो आंखड़े कान करके वो कर डालते हैं जो करना होता है। खैर तो बहरहाल ये कि होल जो है ना इसमें निजाम सारा बना होता है, हाथ धोने का निजाम होता है और एक सेटअप पूरा ऐसा होता है कि वरना वही रोडों पर कहीं किया आपने मैदान में तो भी शामियानों के खर्चे और ये सब मुफ्त होते नहीं, वो बड़ा टेंशन फुल ये काम होता है ये रोडों पे करना। तो ये हाल में ये टेंशन फ्री सारा तैयार, जाके बैठ जाने की बात, खाने की बात जो समझ लो, तो इसलिए वो हाल बुक कराना। तो मेरी मोटी अक्ल के मुताबिक मैं अर्ज कर रहा हूं, मुझे समझ में आता है और शरण भी जायज है और कोई अगर नाजायज होने की वजह ना हो तो। हाँ गाने बाजे वहां बज रहे हैं तो वो नाजायज है, तो गाने बाजे बजाना आपके हाथ में, अगर आपके यहाँ शादी है और आप नहीं बजाते तो हाल वाला कोई मजबूर नहीं करेगा गाने बजाने पड़ेंगे, आप नाथ शरीफ चलाए कोई नहीं रोकता आपको, आपके हाथ में ही है।
मेरे लिए सुनो सर कि उसमें मर्दों औरत के बिठाने के हवाले से कुछ मदनी बोला था।
हाँ ये है कि मर्दों औरतों को ये अलग अलग पर्दे में रखना, जी पर्दा रखते हैं बारीक सा वो बीच में कपड़ा डाल देते हैं जिससे दोनों तरफ के नजर आ रहे होते हैं। फिर सितम बाला है, सितम ये कि औरतों में तकसीम करने के लिए ये जो थोड़ा सुधरे हुए लोग माने जाते हैं ना जो हकीकत में बिगड़े हुए होते हैं, तो ये बेरे लाते हैं किराए के, वो बेरे औरतों में खाना खिला रहे होते हैं, क्या वो ना मर्द होते हैं, वो भी मर्द होते हैं और वो खिला रहे होते हैं औरतों को, तो ये कौन सा फर्ज है, ये काय को डाला है नुमाइशी कपड़ा बारीक बारीक नजर आर पार नजर आ रहा है ट्रांसपेरेंट, तो ये पर्दा नहीं, वाकई पर्दा हो कि होल के या तो दो हिस्से हो, मर्द औरत का आने जाने का रास्ता ही अलग अलग हो, आमना सामना ही ना हो, तो ऐसी कोई तरकीब हो तो मदीना मदीना, या फिर औरतों का अलग होल हो मर्दों का, लेकिन ये फिर बोलेंगे कि आते एक गाड़ी में साथ है वो कैसे जाएंगे उधर, ये लेकिन ये सब अगर खिलाफ शरार हरकतें करोगे तो गुनाहगार होंगे। मैंने होल की ताईद की, इसका मतलब ये नहीं कि होल में मतलब जो कुछ हो रहा है वो सबकी मैं ताईद कर रहा हूं, ना मैंने होल कभी मेरे पास है ना कभी होल चलाया है, और मेरा खाना होल में हुआ भी नहीं था, मेरे निकाह का खाना हमारे पड़ोस में कोई बड़ा सा वो नीचे कमरा था उसमें हुआ था, रोड के लिए होल मेरी समझ में आता है,
रोड पे नहीं हुआ था,
नहीं मेरा रोड पे तो नहीं हुआ था, मैंने अर्ज किया मेरा वलीमा जो था वो हमारी इमारत जो पुरानी जिसकी तस्वीरें भी कभी कभी चली हैं, बहुत बोसीदा और पुरानी इमारत है, हिंद यानी कि पाको हिंद की तकसीम से पहले की इमारत है, तो उसमें मेरा वलीमा वो नीचे जो ग्राउंड फ्लोर था हमारे पड़ोसियों का, उनकी मेहरबानी के उन्होंने हमको मतलब इजाजत दी, हमारे अच्छे टर्म्स थे उनसे, तो वो मतलब वहां मेरा वलीमा टेबल कुर्सी बनी, दरिया बिछाकर टिप टॉप की प्लेटें टिप टॉप की आइटम नहीं, मेरे वलीमे में दरी बिछी हुई थी, दरी में थाल में जिस तरह यहाँ हम एहतिकाब में खिलाते हैं उस तरह थाल में हमने वो पीले रंग का पुलाव और लड्डू और गाठिया एक हमारी मेहमान आइटम है, कुतियाना बिरादरी के हम लोग कुतियाना मेहमान आइटम गालिबन ये थे, अब साथ में कोई जरदा था या नहीं था मुझे अच्छी तरह याद नहीं है, शायद इस तरह की आइटम थी, कोई लंबा चौड़ा मैं गरीब आदमी वैसे वाकई मतलब मेरे को पार्टी तो ना उस वक्त था ना अब कोई मेरा टिप टाप आप देख ही रहे जो कुछ है, तो अल्लाह का करम है मुझे बहुत, मैं बड़ा अमीर कबीर हूँ शहे दो सरा का असीर हूँ दरे मुस्तफा का फकीर हूँ दरे मुस्तफा का फकीर हूँ मेरा रिफ़्तों पे नसीब है। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
سید محمد جلیل عباس ستاری، آفس وغیرہ میں تو ہم اپنے آپ کو بڑا اپڈیٹ رکھتے ہیں، یہ ارشاد فرمائیں کہ ماحول کے لیے تو اچھا اخلاق ہو جاتا ہے، اللہ پاک کی رضا کے لیے اچھا اخلاق کیسے ملے؟
آفس میں، دوستوں میں تو جی جناب، یس سر، لبیک، ہمارے مدنی ماحول میں لبیک بھی بولتا ہے، پیچھے پیچھے جا رہے ہوتے ہو گھر میں، وہ ترم خان ہوتا ہے، کوئی شیر خان ہوتا ہے، کوئی تیس مار خان ہوتا ہے، سمجھے؟ یہ تو اخلاق، اچھے اخلاق اس نیت سے اپنائے جائیں، یہ ذہن بنا کر کے اللہ دیکھ رہا ہے، یہ دوستوں کے سامنے اچھے اخلاق ہیں، چھوٹے بھائی بہنوں کے ساتھ میں تو تڑاک ایک رکھ کے دوں گا نا، یہ لینگویج، امی بس کرو، ابو بہت ہو گیا، یہ لینگویج گھر میں اور باہر، جی بالکل، یہ کیا ڈرامہ بازی؟ اخلاق اچھے اللہ کے لیے ہونے چاہیے اور ہر جگہ ہونے چاہیے، اللہ تعالی بس ہمارے حال پر پریم فرمائے کہ ہمارا ظاہر و باطن ایک ہو جائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
ایس ایم ایس کے ذریعے سوالات کا سلسلہ ہے، کہتے ہیں کہ دعوت اسلامی کی اصطلاح میں مدنی عالم کو کہتے ہیں، کیا مدنی کہہ کر غیر عالم کو مخاطب کیا کر سکتے ہیں؟
دعوت اسلامی کی اصطلاح میں عالم کو مدنی نہیں کہتے، بلکہ ہمارے یہاں جامعت المدینہ سے جو فارغ التحصیل ہو، درس نظامی کیا، امتحان دیا، پاس ہوا، اس کو مدنی کا ہمارے یہاں ٹائٹل دیا جاتا ہے، مختلف مدارس کے مختلف ٹائٹل ہوتے ہیں۔ مشہور دینی درسگاہ ہمارا دار العلوم امجدیہ باب المدینہ عالمگیر روڈ پر، اس کا جو فارغ التحصیل ہوتا ہے وہ امجدی ہوتا ہے، رکن شورا حاجی عبد الحبیب وہیں کے فارغ التحصیل ہیں، یوں امجدی ہیں، یہ ٹائٹل یہ استعمال نہیں کرتے، کبھی دیکھا نہیں ہے، لیکن ہیں ان مانو کر وہ امجدی ہیں۔ اسی طرح اور بھی اسلامی بھائی اپنے پاس ملیں گے جو وہیں کے پڑھے ہوں گے، جو بہت پرانی درسگاہ ہے، اور تو یہ ایک ٹائٹل ہے۔ اب ہر درس نظامی پاس کیا ہوا عالم ہو یہ ضروری نہیں ہے، عالم سند سے نہیں، علم سے بنتا ہے، کہ بعض ایسے ہوتا ہے کہ بالکل دل پڑھتے ہی نہیں ہے، توجہ دے کر خالی امتحان پاس کر لیا، تو امتحان میں کوئی فقہی مسائل ہی تھوڑی ہوتے ہیں، بہت کچھ ہوتا ہے، تو یوں مطلب یہ کہ عالم ہونا اس کا شرط نہیں ہے۔ ہاں اگر اس نے توجہ سے درس نظامی کیا ہے سارا سال، تو اور پھر نجی مطالعہ بھی اتنا کر لیا ہے، پرائیویٹ اسٹڈی دینی کتابوں کی، کہ وہ عالم کے شرائط پر پورا اترتا ہے، تب وہ عالم ہے۔ اور ایسے بھی ہوتے ہیں کہ جنہوں نے مطلب نہیں پڑھا ہوتا، درس نظامی وغیرہ نہیں کیا ہوتا، لیکن وہ عالم ہوتے ہیں، تو عالم علم سے بنتا ہے، اتنا علم ان کے پاس ہوتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی
صلی اللہ تعالی علی محمد۔ فیس بک پیج پر بھی سوالات کا سلسلہ ہے، بلال قادری کہہ رہے ہیں کہ تھکاوٹ کی وجہ سے کوئی شخص تراوی اپنی پڑھے اور تراوی کی جماعت کے دوران پیچھے مسجد میں بیٹھ کر کیا قرآن پاک کی تلاوت سن سکتا ہے، بعد میں اپنی تراوی بھی پڑھ لے گا؟
تراوی کی جماعت جو ہے وہ سنت عین نہیں ہے، ہر فرد پر سنت نہیں ہے، تو کوئی اگر تراوی با جماعت نہیں پڑھتا، تھکن نہ تھکن کا اس میں گزر نہیں ہے، تو گناہگار نہیں ہے، تاہم اگر کوئی شرعی وجہ نہ ہو تو تراوی کی جماعت ترک نہیں کرنی چاہیے، سال میں ایک موقع ملتا ہے، اور جماعت سے جو نماز پڑھنے کا اپنا لطف ہوتا ہے، تو یہ لطف بھی حاصل کیا جائے، مگر ثواب کی نیت سے پڑھی جائے، صرف لطف حاصل کرنے کے لیے نہیں۔ پھر بھی اگر کوئی نہیں پڑھتا تو اب مسجد میں اس کو بیٹھنا، یہ لوگوں کو باتیں بنانے کا موقع دینا ہے، مسجد میں بیٹھا ہوگا، سن رہا ہوگا، تو کوئی آ کر انفرادی کوشش کرے گا کہ آپ تراوی کیوں نہیں پڑھتے، اب کرو وضاحت، پھر اتنے میں دوسرا آئے گا، اب تراوی کیوں نہیں پڑھتے، میں نے پڑھ لی ہے، جماعت سے نہیں پڑھی آپ نے، مسجد میں بیٹھے ہیں، تو یہ باتیں بنیں گی۔ تو اب اگر ایسا کرنا ہی ہے تو بندہ جو ہے پھر یہ کہ جیسے فرض تو جماعت سے پڑھنا واجب ہے جبکہ کوئی مجبوری نہ ہو، تو فرض پڑھ لے، سنتیں دو پڑھ لے، پھر اگر تراوی نہیں پڑھنا چاہتا مسجد میں تو مسجد سے نکل جائے، اپنے گھر چلا جائے مثلا، وہاں پڑھ لے، ताकि कोई यानी कि तनफीर की सूरत ना हो, लोग बातें ना बनाए। एक हदीस पाक में है कि उन बातों से बचो जो कानों को बुरी लगे। ये खामखा की बेसबाजी होगी। यहां भी कुछ ऐसे इस टाइम हो सकता है करते ही होंगे यहाँ, तो इनको भी ऐसा नहीं करना चाहिए। कोई आने वाला कोई वैसे के चलो भाई हमें एहतिकाफ का थोड़ा मंजर देखे वहां, तो अब कोई उधर बैठा है, दो इधर बैठकर बातें कर रहे हैं, अंदर तरावी हो रही है और ये बोलेंगे हम तो अलग तरावी पढ़ेंगे, हमने पढ़ ली है, कोई जरूरी नहीं है, फर्ज नहीं है, वाजिब नहीं है। अब एक आम आदमी बेचारा जो देखने आए, अब उसको क्या ये सारी आपकी मतलब तफसीलात में इसको थोड़ी पल्ले पड़ेगा। वो तो यही बोलेगा जब एहतिकाफ में हो, एहतिकाफ तो इबादत की जाती है उसमें, तो दुनिया जब तरावी पढ़ रही है आपके पेट में क्या तकलीफ हो गई है जो आप नहीं पढ़ रहे तरावी बाजमात। तो इसलिए मेहरबानी करके मेरा दर्द समझे, हर फर्द बाजमात तरावी पढ़े। एक भी बार टहलता हुआ, बातें बनाता हुआ, बातें करता हुआ ये ना मिले अपने को, ये ना चले। ये इससे मतलब नए नए साहब भाई कितने आते हैं यहाँ, मसलन जो पहली बार एहतिकाफ करने के लिए कितने सारे आए। अब वो किसी इमाम वाले को जुल्फे वालों को वो देखेंगे तो कि ये तरावी जमात से नहीं पढ़ रहा बिलफर्ज, उस पर इम्प्रेशन कितना बुरा पड़ेगा, अजीब उसको सोच बनेगी यार ये क्या, हम इतनी दूर से सफर करके आए हैं यहाँ और ये इसकी कदर ही नहीं करता, ऐसा ना कदरा ये बैठा हुआ मजे से या गपशप कर रहे हैं लोग। तो इस तरह के होते हैं, दाढ़ी भी रखते हैं, इमामा भी बांधते हैं, जुल्फे भी रखते हैं, बस होते हैं। ये कोई जिम्मेदार वगैरह आमतौर पर जर ऐसी भूल नहीं करेगा, ये होते हैं समझ जाए। तो इमामा मिलता है दुकान पर तो ये ले लेते हैं, या वैसे घर पे रखा होता है वैसे मौके पर बांध के आ जाते होंगे, या सारा दिन चलो बांधते हैं। तो ये ऐसी भूलें कर रहे होते हैं। तो ये अगरचे शरण गुना ना भी हो, तब भी मैंने अर्ज किया ना कि वो आपस में मतलब मुनाफरत और बहस मुबाहसे का दरवाजा खुलने वाली बात है। तो इसलिए सबको बाजमात तरावी मस्जिद में रहना है तो पढ़ना है, अगर किसी को नहीं पढ़नी तो घर चला जाए, मस्जिद में ना बैठे ताकि कोई उंगली ना उठाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला
सल्लल्लाहु तआला मुहम्मद। नासिर कुरैशी फेसबुक पेज पर सवाल कर रहे हैं कि अगर किसी के करीबी अजीज दुनिया से 52 साल की उम्र में रुखसत हुए, अब किस तरह अंदाजा लगाया जाए कि उन्होंने कितने सालों के रमजान के रोजे नहीं रखे होंगे, और उमूमन हर रमजान 8 से 12 रोजे छूटे थे, तो अब किस तरह हिसाब लगाकर उनके रोजों का फिदिया अदा किया जाए।
जन्न गालिब ही किया जा सकता है, पूरा जहन जमाए अगर वाकई वो छोड़ता था रोजे, जहां मतलब गालिब जन आ जाए वहां डन करे, और ज्यादा पर मतलब यानी कि डन करे ताकि वो फिदिये में कमी ना रहे। और कब से बालिग हुए ये भी अंदाजा लगाए, या बाद लोग हुए कि गर्मी में कम रखते होंगे, सर्दियों में ज्यादा रखते होंगे, पूरे रख लेते होंगे, ये भी होता होगा, बाजों का पूरे पूरे महीने भी नहीं रखते होंगे। ये सारा हिसाब लगाने में मतलब यानी कि लगाया जाए, और ज्यादा से ज्यादा उसमें हिसाब किताब की तरकीब हो। तो अब ये 12 साल की उम्र हिजरी सिन के हिसाब से लड़के के लिए, मर्द के लिए, तो 12 साल के लिए यानी 12 साल से समझो बालिग हो गया, जबकि पता नहीं कि कब बालिग हुआ था, पता हो तो फिर बालिग होने की तारीख से लगाया जाए सब, कि 15 के पहले पहले या 15 तक वो बालिग, अगर कोई अलामत जाहिर हुई तो ठीक है, वरना 15 पूरे होते तब बालिग होता है। 12 साल से हिसाब लगाए कितने रोजे हुए, 12 महीने के 15 रोजे लगा ले, 20 रोजे लगा ले, और यूं हिसाब किताब जोड़ ले आप, और फिर उतने फिदिये। और हीले का भी तरीका मैंने अर्ज किया था पहले बीच में, तो एक रोजे का एक सदका फित्र, ये फिदिया होता है, एक सदका फित्र, सपोज करो 100 रुपए बनते हैं, गेहूं से 100 रुपए इस साल सदका फित्र की रकम बनती है, तो 100 रुपए का एक फिदिया, और समझो वो 1000 रोजे उसने छोड़े थे जिंदगी में, तो ये हो गए 1,00,000 रुपए फिदिया। अब 1,00,000 रुपए पूरे तो नहीं दे पाता, तो चलो 10,000 रुपए की तरकीब कर ले, और 10,000 में ये 100 फिदिये हो जाएंगे, 10,000 को ये दे दे किसी शरीफ फकीर को, वो कब्जा कर ले, अब वो واپس گفٹ کر دے آپ کو، تو آپ قبضہ کر رہے ہیں، لے لیں مطلب پکڑ لیں اس کو، لے لیا، اب اس کو پھر فدیے کی نیت سے دے دیں، تو یہ 10 بار لوٹ پھیر کریں گے تو 1000 روزوں کا فدیہ ادا ہو جائے گا. اس طرح نماز میں بھی کر سکتے ہیں، کرنا بھی چاہیے اپنے جزو کا. تو یہ فائنل نہیں ہوتا کہ اب نماز روزے اس کے معاف ہو گئے، امید ہے کہ اللہ کریم اس پر رحمت کی نظر فرما دے اور معافی سے نواز دے. یہ ذہن میں رکھیے کہ چلو اب یار روزے چھوڑتا ہوں اور میرا بیٹا تو دعوت اسلامی کے مدنی ماحول میں فدیے کو بڑا سمجھتا ہے، اور اپنی امی کا بھی فدیہ دیا تھا اس نے، میرا بھی دے ہی دے گا. نعوذ باللہ اس نیت نہیں کوئی بھی ایک روزہ ترک کرنا نہ نماز ترک کرنی ہے، معاذ اللہ. وہ دے بھی نہ بھی دے اور مر جائے پہلے سے، اور کنفرم بھی ہو کہ وہ دے گا، تب بھی نماز اور روزہ فرض ہے، جان بوجھ کر چھوڑنا گناہ کبیرہ، حرام اور جہنم میں لے جانے والا کام ہے. یہ ذہن میں رکھیے گا، اس نیت سے کہ میرا فدیہ دے دیا جائے گا تو اس سے زیادہ خطرناک معاملہ ہے کہ اللہ کی نافرمانی پر اتنی بڑی جرت. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میرا نام محمد رفیق ہے، میرا سوال یہ ہے کہ سونپ کو تولتے وقت اگر سونپ تھیلی سے گر جائے تو اس کا کیا حکم ہے؟
گر گیا تو واپس اٹھا لے. جو آپ بولے کون اتنی محنت کرے گا، تو سونا تولتے وقت تھوڑا سونا گر جائے تھوڑا سا، کون یار اٹھائے گا اس کو؟ اے ماں سونے کا تو ایسا کرتے، ہاں میں اگر غلط نہیں بولتا، گٹر ہوتی نا گٹر سونا بازار میں، اس گٹر کے کیچڑ سے بھی سونا ڈھونڈتے، یعنی اس گٹر کے کیچڑ سے بھی سونا نکالتے، گندگی سے ہاتھ ڈال لیتے اس میں. تو سونف یہ سونا کیا، یہ ہمارا نفس اس کو پسند کرتا ہے، لیکن سونف بھی تو اللہ کی نعمت ہے اور مال ہے، تو مال کو بلا ضرور ضائع کرنا. تو اس طرح کے دانے اناج کے اور جو لوگ جمع کر لیتے کرانے والے، اور اب وہ کس نیت سے کرتے ہیں، مال بچانے کی نیت سے بھی کرتے ہو تو صحیح ہے، کوئی غلط نہیں ہے، جمع کر لیتے بعض اوقات، یا تو مزدوری پر اس کو چھانٹی کرواتے ہیں، یا پھر اپنا حساب لگاتے ہوں گے کہ مزدوری دیکھ کر یعنی ہمیں فائدہ ہوگا الگ کروانے کے یا نہیں، یا پھر یہ مکس بیچ دیتے ہوں گے، ہر چیز بک جاتی ہے، کوئی چیز پھینکنے کی نہیں ہوتی. تو بہرحال یہ کہ کچھ نہ کچھ اس کا استعمال کیا جائے، اس کو یوں ہی کچرا کنڈی میں نہ ڈالا جائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
لکڑ آرے کو گا کے بتا کر گھر لے کے جاتے ہیں کہ کام تھوڑا سا ہے مگر کام دراصل زیادہ ہوتا ہے، گاہک کا ایسا کرنا کیسا؟
تھوڑا سا کام ہے نہیں تو یہ طریقہ ہی غلط ہے نا، یہ تو جھگڑے والا ہے. لے جا کر کام دکھا دیا جائے کہ یہ کرنا ہے، کیا لو گے، اب جو طے ہو جائے اس طرح، مطلب انہیں اجرت طے ہوتی ہے. خالی ہاں تم کو خوش کر دیں گے یار تھوڑا سا کام ہے، کیوں فکر کرتے ہو؟ اور پھر یہ تو ظاہر جھگڑا ہی شروع ہوگا، اگر آپ کا روب ہے تو وہ بےچارا ناراض ہی ہوگا، اور یہ شرن بھی جائز نہیں ہے اس طرح کا طے کرنا. اس کو مجہول صورت بولتے ہیں، یعنی ایسی صورت جو چھپی ہوئی ہے ظاہر نہیں ہے.
اجرت تو طے کر لیتے ہیں، اصل میں وہ ہوتا یہ ہے کہ کام بولا تھا کہ بھئی اتنا ہوگا، دروازہ بنانا ہے یا کھڑکی بنانی ہے، اب گھر لے گئے، جتنی اجرت طے ہوئی ہے جتنا کام ہوا ہے وہ ہو گیا، ساتھ ساتھ اور بہت سارے کام نکلے ہوئے ہوتے ہیں کہ یہ بھی ہے یہ بھی ہے، تو یہ اس سے زائد کام کروا رہے ہوتے ہیں.
یا دیہاڑی کی صورت ہوتی ہے، اور ابھی مزدور بھی سیاڑے ہو گئے، چاہے آدھے گھنٹے کا کام ہو یا پوری دیہاڑی مانگتے، پورا دن کام لو، جتنا کام کرنا ہے مجھ سے لے لو دن بھر میں، میں نے یہ میرے کو انداز ہے اس کا، دیہڑی مانگتے تھوڑے سے کام کی بھی، بعض اوقات یہ پوری دیہڑی لیتے. تجربہ بہت ساروں کو ہوگا اس کا، ان میں میمار مزدور بیٹھے بھی ہوں گے، تو وہ دیہڑی مانگے یا جو بھی ہے، کہ یہ رقم مانگے گا دیہڑی کی، کہ بھائی یہ مجھے کیلی ٹھوکنی ہے کیا لوگ، میں میری دیہڑی 500 روپے بنتی ہے 500 لوں گا. اب یہ طے ہو گیا کیلی مارنے کے 500 روپے لے رہا ہے، جائز طے ہو گیا آپس میں، ٹھیک ہے بھائی آ جاؤ کیلی مار دو، کیلی ٹھوک دو، 500 روپے دوں گا. صحیح، یہ کوئی ظلم نہیں ہے، کوئی یہ نہیں کہہ سکتا کہ لوٹ مار کر رہا ہے، آپ کو گن پوائنٹ پہ تھوڑی 500 مانگے، آپ نے منظور کیا، اب کیل کے بہانے لے گئے اور پھر بولو یہ کرو وہ کرو، پھر غلط ہو جائے گا. ये कील ही ठोकेगा, ये कील ठोकने का तय हुआ है, 500 रुपए लूंगा। तो मजदूर तबका जो है ना, ये वैसे गरीब तबका होता है। आप बोले यार इतनी यार दिहाड़ी लेता है, 1500 रुपए दिहाड़ी मांग रहा है, रोज बेचारे को थोड़ी दिहाड़ी मिलती है 1500 की, कभी मिलती है कभी नहीं मिलती है, ये सब इसको जानते होंगे। चलो रोज की भी 1500 दिहाड़ी मिलती है तो महीने के बने कितने, 45,000। और ये ताजिर लोग कितना कमाते हैं रोज का, एक दिन में लाखों रुपए कमा रहे होते। तो ये गरीब मजदूर जो है ना, ये कितनी मजदूरी कर ले, कितना ही दिन रात ओवर टाइम भी लगा ले, ये पार्टी नहीं बन सकता, करोड़ों रुपए जमा नहीं कर सकता, इनके खर्चे भी होते हैं। क्या हम लोग जो है ना, हम थोड़ा सा खाएंगे हमारा पेट भर जाता है, हजम होने के लिए 12 घंटे चाहिए। और ये मजदूर, अरे भाई वो पूरा बकरा खा जाएगा अगर तगड़ा मजदूर होगा, यानी इतना कुछ खा जाएगा, ये इसको भूख कितनी लगती है, क्योंकि वो मेहनत करता है इसको, और हजम भी जल्दी हो जाएगा, दिन में 10 बार उसको खाना चाहिए, मुबालगा कर रहा हूं, खाना भी इसको हेवी चाहिए। अब हल्का फुल्का दोगे, चावल दे दोगे तो चावल से वो उसकी तरकीब नहीं बनती है मजदूर की, चावल तो वो बिल्कुल हथौड़ा उठाएगा तो हजम हो जाएगा, कील मारेगा तो भूख और जोर कर जाएगी। मैं मिसाल दे रहा हूँ, ये मैं सही बोलता हूँ आपको, जो मेहनत मजदूरी करते हैं उनको भूख ज्यादा लगती है, जो खाना मजबूत चाहिए, तो इसलिए वो अगर ये 45,000 कमा भी लेता महीने का तो बेचारा 30,000 का तो खा जाता होगा। ये होटलों में कढ़ाई गोश इतना ना खाते हैं मजदूर जो, बेचारे क्या करें यार, तो भूख ज्यादा लगती है। इस तरह पंजाब साइड के जो लोग हैं इनको बताओ, पूरे पूरे थाल चटकार जाते होंगे, बहुत खाते। एक बार एक पंजाब के साहब हैं हमारे साथ थे, खाने पे हम ले गए थे निगरानी शुरा के घर, तरकीब थी हमारी, तो कुछ गोश्त वगैरह था, तो हमने बोटी दो बोटी वो जो अपनी तरकीब होती हम लोगों ने खाया। ये ताज्जुब से कह रहे थे कि यार ये तो एक आदमी का भी नहीं है, ये हम लोग तो मतलब यूं तो यूं खा जाते हैं सब हमारे यहाँ। तो वो कोई मेहनत मजदूरी गरीब रहा था बेचारा, आपको याद होगा यार, गरीब रहा था, तो ये मजदूर इस तरह मेहनत कष्ट जो होते हैं ना, तो भूख बहुत लगती है, तो इनको खाना ज्यादा चाहिए।
इनको इनको सब्जी ने फल दिखाना है।
एक बार का लतीफा, में चुटकुला भूलता नहीं मैं, वो रमजान हाल में रमजान के दिन थे, एक दुबला पतला लड़का था, बहुत तकलीफ लग रहा था, बिल्कुल मेरे करीब ही बैठा हुआ था, तो ये मतलब उसने भर खाया। अब हम तो खा चुके हैं, अब ये खाए जा रहा है, इतना सब कोई ढोल थी पता नहीं, मेरे साथ जो साहब आए थे वो थे क्या थे, और डाले जा रहे थे, ये खाए जा रहा था, ये खाए जा रहा था, ये खाए जा रहा था, ये इतना सा पेट था उसका, ये पता नहीं, मैं अभी भी शक है मुझे कि यार इंसान था या जिन था पता नहीं, खाए जा रहा था। अच्छा उसने सब खा लिया, समझे। अब इसके बाद कलाम शुरू हुआ तो रोने बैठ गया, रोना शुरू कर दिया। हाँ, तो वो एक ही बार उसको मैंने देखा, फिर कभी नहीं देखा, खुदा जाने इंसान था जिंदा, इंसान ही होगा अल्लाह बेहतर जाने इंसान के रूप में था, लेकिन काया बहुत इसने, यादगार छोड़ी अपनी। तो ऐसे भी होते बेचारे, बजायर कमजोर नजर आते, खुराक बड़ी तगड़ी होती है इनकी, या ये मेहनत का शौक है।
हमारे कम्युनिटी में अपने मेहमानों में बातों का इनकी आटी है,
आटी आटी सन्नी है,
आटी सन्नी है, ये इतना खाते
है, दुबला पतला है,
ये जान पकड़ते ही नहीं, अपने भी बोले कि ये किधर चला जाता है कोई
तो खाते बहुत।
तो ये होता होगा शायद इस तरह का भी कोई, लेकिन ऐसे लोग जो जान नहीं पकड़ते, मगर ऐसा देखा गया कि फिर इस तरह की बेएहतियात थी अगर वो कर रहे हैं तो उनको कोलेस्ट्रॉल और शुगर पकड़ लेता है, जान नहीं पकड़ते,
पतले हार्ट फेल तो होते हैं, बिल्कुल देखे मैंने पता, हार्ट फेल हो जाते हैं, दिल के अमराज लग जाते हैं, होते ही टिटोड़ी बिल्कुल, यानी कि वो सुख लकड़ी, लेकिन इनको दिल के अमराज होते हैं, तो भर बहुत रहे होते हैं ना, इधर से भरेंगे उधर से भरेंगे, वो सारा भरते हैं, फिर कोलेस्ट्रॉल ट्राइग्लिसराइड्स मतलब और बहुत कुछ चढ़ जाता होगा, जिगर में कुछ चला जाता होगा, हाथों में चिपक जाता होगा, कहीं मतलब मैदे में कोई फंस जाता होगा, तो ये सब बेचारे फिर आजमाइश आ जाते हैं। तो खाना तो मोटा हो या पतला हो, सबको एक तेदाल के साथ दरमियान और انداز میں یعنی کہ کھانا چاہیے نارمل، اتنا نہ کھائے کہ مطلب پھنس جائے. اور ڈاکٹر سلمان نے بولا تھا نا کہ بوٹی
جی وہ اٹک جاتی ہے، جو
بوٹی اٹک جاتی ہے بازو کا تو ایمرجنسی میں آپریشن کرنا پڑتا ہے. وہ جلدی جلدی کھانے میں، کبھی کبھی جلدی جلدی پانی پیتے نا پانی اٹک جاتا ہے
جی بابا.
تو بوٹی اگر یہ بوٹی کسی کی پھنس گئی
اللہ نہ
کرے، یہ اللہ نہ کرے ایمرجنسی آپریشن، ورنہ جان کا خطرہ ہوتا ہے نا اس میں، سانس کی نلی دب رہی ہوتی ہے اس سے. تو اس لیے وہ اطمینان سے کھانے میں عافیت ہے.
یہ ہے بہارا کہ ہمارا یہ موضوع چلتا ہے تو ہو سکتا ہے بعض یہ سوچتے ہو کہ یار یہ کھانے پینے کے پیچھے پڑے ہوئے ہیں، لیکن وہ بےچارے یہ نہیں سوچتے کہ یہ ہسپتالوں میں پڑی ہوئی ایک بڑی تعداد ہے جو کھانے پینے کی وجہ سے ہسپتالوں میں، اور ہسپتال سے پھر ان کا راستہ قبرستان کی طرف جا رہا ہوتا ہے. تو ہے ویسے کھانے پینے کا معاملہ حساس ہے.
تو فائدہ کتنے کو ہوتا ہے ابھی جب آپ دینا مائک ان لوگوں کو، ایک یعنی کہ انٹرویو دیتے ہیں نا جو اپنا تاثرات، ایک بار یہ اپنے اسلائی بھائی لیتے ہیں نا، صرف ان کا لیں جنہوں نے ہمارے کھانے پینے کے مدنی پھول سن کر کھانے پینے میں احتیاط اور ان کو فوائد حاصل ہوئے. آپ دیکھنا پھر میرے اتنے کلو وزن کم ہو گیا، میرا اتنے کے جی وزن کم ہو گیا، یہ آدھی روٹی کی بھی تحریکیں چلی رہی نا، کہ ایسے فوائد ہوتے ہیں حیرت انگیز طور پر. ان کی میدے کی برسوں کی بیماریاں آپ دیکھیں گے، یہ بولیں گے ہماری چلی گئی، ہم کو پتا ہی نہیں کہ مطلب کیا ہوا، یہ کیسے ہوا، اتنی دوائیں کھائیں ہزاروں لاکھوں روپے کی، ہم کو فائدہ نہیں ہوا. اور یہ کھانے پینے میں احتیاط کی، الحمدللہ ہم پھرتی میں آ گئے. یہ ملیں گے اگر کوئی ایسا سسٹم آپ بنائے تاثرات کا.
یہ امید کرتا ہوں یہ سن رہے ہوں گے جن کو آپ فرما رہے نا
جی،
وہ ان کے جو نگران اور ذمہ دار ہیں یہ مدنی مذاکرہ دیکھ رہے ہوتے ہیں.
ان کے اس طرح کے تاثرات سے مزید ہماری اس تحریک کو تقویت ملے گی، اس میں امت کا بہت نفع ہے. بےچارے ایسی بیماریوں میں پڑے لوگ، کھانے پینے کی احتیاط سے مدینہ میٹھا مدینہ ہو جاتا ہے، زندگی کے بہار آ جاتی ہے، سکون مل جاتا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
یہ فیس بک کے ذریعے سوال ہے، اگر بہنوں نے ملنے والی جائیداد والدین کی زندگی میں والدین کو گفٹ کر دی تھی، کیا اب والدین کے انتقال کے بعد بہنیں وراثت میں حصے دار ہوں گی یا نہیں؟
زندگی میں صرف اتنا کہہ دینے سے کچھ نہیں ہوگا کہ ہمیں نہیں چاہیے، یہ گفٹ کا کہہ دیا. جو انتقال کے بعد وراثت کا حق ہے وہ ان کا باقی رہے گا، وہ ان کو اس میں سے حصہ ملے گا.
یعنی اگر گفٹ دے بھی دیا مفتی صاحب، اگر مثال کے طور پر بہنوں کو والد صاحب نے اپنی حیاتی میں کوئی چیز دی اور بہنوں نے لے بھی، مطلب بیٹیوں نے لے لی، اور لینے کے بعد بیٹیوں نے والد صاحب ہی کی حیات میں، والدین کی حیات میں اپنی وہی چیزیں اپنے والدین کو دوبارہ تحفے میں دے دی ہیں، تو وہ تو ہو گئی والدین کی، والد صاحب کی ملک میں نا. اب اگر والد صاحب کا انتقال ہوتا ہے تو اب وہ چونکہ والد صاحب کی ملک میں تھی، تو اب ان کی وراثت تقسیم ہوگی، تو بہنوں تک دوبارہ جو شرعی مسئلہ ہے اس کے حساب سے جانا چاہیے نا.
جی
صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
یہ ارشاد فرمائیے کہ منیر صاحب ہیں، روزے میں فشل کروا سکتے ہیں، جو چہرے پر کچھ کرواتے ہیں فشل کہتے ہیں شاید اس کو، مجھے جو ایسا اندازہ ہے کہ شاید یہ چہرے پر کوئی جرم وغیرہ جم جاتی ہے اور اس کو شاید رکھتے ہوں گے آدھا گھنٹہ.
یہ تھوڑا سا خطرناک ہوتا ہے فشل کے اندر، کیونکہ اس میں بھاپ دلوائی جاتی ہے بعض اوقات، یعنی سٹیم.
اچھا دی جاتی.
ہاں یعنی اس پہ چہرے پر جو ہے وہ بھاپ دی جاتی ہے، تو اس کا تو کبھی اندیشہ ہے کہ یہ ناک کے ذریعے اندر جائے گی، جائے گی تو روزہ توڑ دے گی پھر وہاں.
روزہ یاد ہونے کی صورت میں اگر بھاپ اندر لی سانس میں تو روزہ ٹوٹ جائے گا.
اگر بھاپ نہ لی جائے، میں چار مسئلہ پورا بیان، اگر ہم جیسے بازوں کے ذہن میں مسئلہ سننے کے بعد کوئی ذہن میں بات آ جاتی ہے، مثال کے طور پر ایسا فشل ہے مفتی صاحب کے اگر جیسے چہرے پر لگا ہوا ہے اور بھاپ بھی نہیں رہنی، ایسے لگی ہوئی کریم کی طرح چپکا ہوا ہے، آدھے گھنٹے کے بعد وہ منہ دھو لیتے، تو یہ میرا خیال ہے شاید جو چہرے پر جو بال وغیرہ اس طرح ہوتے ہیں نا، یہ شاید عورتوں میں ہوتا ہو، واللہ عالم مردوں میں بھی ہے. اچھا یا اس وقت
بال کاٹنے والے لوگ ہوتے ہیں ہیئر ڈریسر، ان کی دکانوں پر لکھ کر لگا ہوا ہوتا ہے دولہا کا میک اپ یا اس طرح کا،
اور وہاں بال کٹوانے جانے کی مختلف لوگوں کو جب نوبت آتی ہے تو کئی لوگ فیشل کراتے ہوئے نظر آتے ہیں. تو بھانپ والا مسئلہ تو بھی حسان بھائی نے بتایا ہے کہ اگر بھانپ لیں گے تو اس میں اب علماء کا یہی موقف ہے کہ بھانپ ناک کے ذریعے سے جائے گی تو روزہ ٹوٹ جائے گا, لیکن اگر بھانپ لیے بغیر صرف منہ کے اوپر کریمیں وغیرہ لگا کر اس کی صفائی اور رگڑائی کر رہے ہیں اور اس کے بعد منہ پانی سے دھو لیتے ہیں اور ناک سے یا منہ سے پانی جو ہے وہ حلق سے نیچے نہیں اترتا تو اس میں تو کوئی حرج نہیں.
اور ایسی بھی کریم نہیں ہے کہ جس کا ذائقہ منہ میں چلا جائے, مہندی کے بارے میں میرے سنت نے وضاحت فرمائی تھی کہ مہندی جیسے ہم لگاتے ہیں اگر مہندی جیسے منہ میں چلی جائے پھر اس کا ذائقہ اگر حلق میں اتر جائے گا تو بھی روزہ متاثر تو ہوگا. تو اس طرح اگر یہ کریم اس طرح کی نہ ہو کہ یہ منہ پر پوری لگائی اور پھر اس کا کوئی ذائقہ یا اس کا کوئی ذرات حلق کے منہ کے ذریعے حلق میں نیچے اتر گئے تب بھی روزہ متاثر ہوگا مفتی صاحب؟
جی ہاں, اگر ذرات اتر جائیں گے حلق سے تو روزہ ٹوٹ جائے گا, اور اگر صرف ذائقہ آیا جیسا کہ منہ پر لگی ہوئی کوئی چیز ہے, بعض اوقات پسینہ بھی ہوتا ہے, پسینہ منہ پر ٹپکتے ٹپکتے ہونٹوں پر آ جاتا ہے, اس کی نمکینی محسوس ہوتی ہے.
جی
اسی طرح کریم ہے یا کوئی اور چیز ہے تو اگر اس کا صرف منہ میں ٹیسٹ آیا ہے تو اس سے بھی بچنا چاہیے.
آنسو کی بھی نمکینی بعض اوقات محسوس ہو جاتی ہے.
چل آنسو منہ میں چلا گیا اور نگل لیا, اگر قطرہ دو قطرہ ہے تو روزہ نہ گیا اور زیادہ تھا کہ اس کی نمکینی پورے منہ میں محسوس ہوئی تو جاتا رہا. پسینے کا بھی یہی حکم ہے. یہ سب اسی صورت میں تو وہی ہے جو دھونے میں پانی چلا گیا, اور یہ سب اسی صورت میں روزہ ٹوٹ رہا ہے جبکہ روزہ دار ہونا یاد ہو, ہاں گلے سے نیچے حلق سے نیچے اترے, ٹھیک ہے نا, تو روزہ دار ہونا یاد ہو. اگر روزہ دار ہونا یاد نہیں ہے تو پیٹ بھر کے کسی نے کھانا کھا لیا تب بھی اس کا روزہ نہیں ٹوٹے گا.
پیٹ بھر کے کھانا کھا لیا بعد میں یاد آیا میرا تو روزہ تھا, اب روزہ تو
پورا کرے کوئی فرق نہیں پڑا,
روزہ پورا کرے
اللہ نے کھلایا تھا. خاص کر یہ اس میں یہ کہ جیسے کوئی جوان کھا رہا ہے, تگڑا آدمی کے جو روزہ رکھا ہوا ہے وہ کھا رہا ہے اور ہم کو پتا ہے روزے دار ہے, تو واجب ہے کہ اس کو ہم منع کریں اور یاد دلا دیں. اور جو ایسا کھا رہا شخص بوڑھا آدمی یہ کمزور ہے, یہ روزہ پورا کر رہا ہے اس کے لیے ہے مشکل اور وہ کھا رہا ہے تو اس کو نہ بتائے. تو یہ بہار شریف میں یہ لکھا ہے کہ اس کو اللہ کھلا رہا ہے کہ یہ
بات ہے
بے خیالی میں کھا رہا ہے, اس کو روزہ یاد نہیں ہے. روزہ دار یاد ہے, روزہ یاد ہے بوڑھا آدمی کھا رہا ہے تب تو اس کا روزہ ٹوٹ جائے گا. روزہ دار ہونا یاد نہیں ہے اور کھا رہا ہے تو اب اس کو یاد دلانا واجب نہیں ہے کہ اللہ کھلا رہا ہے, کھا بھی لے گا روزہ بھی پورا کر لے گا, مدینہ مدینہ ہو جائے گا سب.
اس میں بھی پیارے باپا جان جوان اور بوڑھے کو بطور مثال پیش کرتے ہیں. بعض اوقات بوڑھے صحت مند ہوتے ہیں
جی
اور دیکھنے سے لگتا ہے کہ بالکل ٹھیک ہے, اور جوان جو ہے وہ ایسے لاغر کمزور ہو جاتے ہیں کہ ہانپ رہے ہوتے ہیں. تو اگر جوان ایسا کمزور ہے تو یا بچہ ہے بھی قریب بالغ ہوا ہے اور اتنی قوت نہیں ہے تو ایسے موقع پر اگر اس کو بھی یاد نہ دلائیں تو اس میں بھی حرج نہیں.
اور اگر بوڑھا صحت مند ہے تو اس کو یاد دلا دینا چاہیے.
جی ہاں بوڑھا صحت مند
ہے, ایسے ہوتے کہ جوان کو پکڑ لے گردن کہا ہلنے نہ دے اس کو, ایسے یہ جو محنت کش بوڑھے ہوتے نا وہ آپ کو میں نے بھیجا دیا 60 سال کا جوان, یاد ہو تو 60 سال کا جوان ورزشی آدمی ہے ہوتے ہیں. بلکہ ایک تو میری عمر سے بڑا ایک بندہ ہے, میں سوچتا تھا پتا نہیں بیچارہ حیات ہے کہ نہیں, لیکن اب میں نے مجھے پتا چلا کچھ ٹائم پہلے ہی میں نے ان کو دیکھا مدنی چینل پر دیکھا, وہ مطلب بہت شاندار, مجھ سے شاید عمر بڑی ہے ان کی لیکن کوئی بول نہیں سکتا. تو بعض ہوتے ہیں ورزشی لوگ بڑھاپے میں بھی جوان کو مطلب ایک رکھ کے دیں تو دوسری مانگے نہیں,
وہ اس کا بہتر بے ہوش ہو گیا کہاں سے دوسری مانگے گا.
بعض بھی جوان ایسے کہ پھونک مارو تو کل ٹکا جائے پورا ٹکا جائے.
اللہ
اللہ اللہ کرے ایمانی قوت.
آمین آمین آمین.
پھونک مارے تو یہ نظر نہ آئے سر ریس کر جائے. صلو علی
صلی اللہ
صلی اللہ تعالی علی محمد. ابھی ہمارے جو مدنی چینل دیکھ رہے تھے, دیکھنے والے جو دیکھ رہے تھے اس وقت تک انہوں نے دار اسلام میں داخل نہیں تھے, اور इन्होंने ये देखा और कॉल सेंटर पे राब्ता किया, कॉल सेंटर वालों ने हाथों हाथ कलिमा पढ़ाया और इसके साथ इनकी ये कॉल रिकॉर्ड हुई है और ये कॉल हम आपको अभी इनकी सुना रहे हैं। माशा
अल्हम्दुलिल्लाह मैंने कलमा पढ़ लिया है, मैं अल्हम्दुलिल्लाह मुसलमान हो चुका हूँ। मैंने मदनी चैनल देखा था, मदनी चैनल से कॉल किया मैंने, उन्होंने कलमा पढ़ाया, मैं अल्हम्दुलिल्लाह मुसलमान हो चुका हूँ। मैंने अल्लाह सुन्नत कोई नाम अता फरमान।
किस तरह इन्होंने ये मुतासिर हुए इस्लाम से?
ये मदनी चैनल देख रहे थे और इन्होंने इसके बाद जो है यहाँ राब्ता किया, राब्ता कर इस्लाम कबूल करने का इन्होंने इजहार किया, हमारे कॉल सेंटर ने इनको कलमा पढ़ाया, इसके बाद इन्होंने ये हमें जो है वो कॉल रिकॉर्ड कर ये दी कि ये देखने और आपसे नाम मांगने की भी इन्होंने गुजारिश की कि मुझे इस्लामी नाम जो है वो भी आप अता फरमाएं।
ये कब देख रहे थे मदनी चैनल?
अभी भी उम्मीद ये है कि अभी देख रहे होंगे, ये अभी अभी कॉल आई है तो ये अभी का ही वाकया है, कुछ देर पहले ये कबूल इस्लाम हुआ है।
माशाल्लाह, अल्लाह ताला हिदायत देने वाला है। हालांकि इस दौरान कोई ऐसी बात नहीं हुई कि जिससे मतलब कोई गैर मुस्लिम जो है उसको मतलब है कि एकदम चोट लग जाए। अल्लाह चाहे तो सब कुछ कर सकता है, उसी ने किया सब कुछ। उनको हिदायत दी, आपको मुबारक हो, इस्लाम मुबारक हो। अपना नाम रख लीजिए मोहम्मद, और माह रमजान अपनी बरकतें लुटा रहा है। ये इस्लाम में बहुत अजमत वाला महीना है। अब आप पर नमाज भी फर्ज हो गई, रोजे भी फर्ज हो गए इसके। तो ये के एक यानी के आपका नाम मोहम्मद असल नाम और पुकारने वाला नाम, ये रमजान रजा, रजा एक वलीयुल्लाह का नाम है, बहुत बड़े आलिम का वलीयुल्लाह का नाम है रजा। तो रमजान ये मुबारक महीना है, तो रमजान रजा। और इस्लाम के बारे में आप मालूमात भी हासिल करें और इनको कोई अगर राबिता हो तो किताबों वगैरह का बता दिया जाए जो इब्तदाई तौर पर पढ़ी जाती है। हमारे यहाँ इसकी तरकीब है ना, वो इनको इनका एड्रेस लेकर या किस तरह भी इनको भेजना चाहिए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
आइए मुअत्तकिफीन के तासुरात देखते और सुनते हैं।
अल्लाह पाक की रिज़ा पाने और सवाब कमाने के लिए मदनी नाम नंबर 17 पर अमल करते हुए बिस्तर और लिबास तय करते हुए जाइए। मदनी नाम नंबर 1 अच्छे नियतों के साथ वुज़ू वगैरह से फराग़त हासिल करके तमाम मुस्लिम भाई अपने अपने हिस्सों में तशरीफ लें। इंशाअल्लाह कुछ ही देर में हमारे जज्बल का आगाज होगा। जो इस्लामी भाई हो चुके हैं अपने करीब सुनने वालों की खैरखाई फरमाते हुए उनको भी बेदार फरमा दें। हल्का निगरान इस्लामी भाई बिलखसूस अपने हल्के वालों को बेदार कर दें। अपनी चादर तकिया लिहाफ वगैरह हल्के के सामान में ही रखें और उस पर चादर भी ओढ़ा दें।
तुझ पे सबसे जाओ रमजान तो अदम और शान है, तुझ में नाज़िल हक तआला ने किया कुरान है। रमजान मरहबा रमजान मरहबा रमजान मरहबा रमजान मरहबा रमजान
इस्लाम भाई। अभी ये आप क्या कर रहे हैं?
मैं अपने हलके में इस्लामी भाइयों की हाजिरी ले रहा हूँ। अल्हम्दुलिल्लाह हम हाजिरी लेते हैं, अल्हम्दुलिल्लाह 3 मरतबा लेते हैं। एक मरतबा जब 12 बजे हल्का मदनी हल्का लगता है, और दूसरा नमाज के काम का हल्का शुरू होने से पहले लेते हैं, और तीसरा मदनी मुजाकरे में लेते हैं। अल्हम्दुलिल्लाह हाजिरी लेने से ये होता है कि इस्लामी भाई वक्त की पाबंदी करते हैं और साथ आकर बैठ जाते हैं। अल्हम्दुलिल्लाह हमारे हल्के की हाजिरी के हवाले से 100% कारकर्दगी है।
मैं टीचर भी हूँ और मैं अभी पढ़ भी रहा हूँ, BSc कंटिन्यू है मेरी। लिटरेचर पढ़ता था तो उसमें एक चीज थी कि आपको जहाँ ज्यादा सीखने को मिले आप वहाँ जाओ। तो जब एतकाफ का जहन बना तो सबसे पहले मेरे जहन में ये ख्याल है कि अगर एतकाफ करना है तो कुरान पाक तो हम वैसे भी पढ़ते हैं रेगुलर बेसिस पे, तो जहाँ से ज्यादा तरबियत मिल सके मैंने कहा कि मैं वहाँ जाऊँ। इस्लामी भाई आते थे हमारे फैजान मदीना टर्नो जाम के फैजान मदीना से अक्सर आते थे विजिट के लिए, इंस्टीट्यूट में भी आते थे अक्सर, वहाँ पे इजलास वगैरह होता था तालीमी इदारों का, तो उसकी इन्विटेशन वगैरह के लिए भी हमारे पास आते। माशाल्लाह बुक्स वगैरह भी देख जाते तो बड़ा अच्छा लगता था उनसे मिलकर। हमारी लाइफ जो है ना बड़ी स्ट्रक हो जाती है, एजुकेशन फिर पढ़ाना फिर घर वगैरह काम, तो बहुत ज्यादा स्ट्रक रहते हैं। ये इत्तफाक की बात की अल्लाह ताला ने ऐसा सिस्टम कर दिया था मेरे लिए कि स्कूल भी ऑफ हो गया था, यूनिवर्सिटी भी ऑफ हो गई थी, ट्यूशन भी ऑफ हो गया, तो अचानक लकली पूरा मंथ जो है पूरा महीना जो था वो मैं फ्री था, और मैंने कहा कि इसको जितना हो सकता है मैं इंशाल्लाह जो है ना यूटिलाइज करूंगा। यहाँ पे भी जो हमारे मुबल्लिग हैं जो बयानात वगैरह देते हैं, इवन हमारी नमाज तक भी उन्होंने दुरुस्त कराई है, तो माशाल्लाह बहुत जबरदस्त रहा। इंशाल्लाह अब आगे भी उनसे मिलके यही जो है ना नियत है कि इंशाल्लाह जो हमारा इदारा है, तालीमी इदारा स्कूल है हमारा, मैं चाहता हूँ कि उसमें ये सारे जो रूल्स हैं जो दावत इस्लामी के स्कूल में चलते हैं, उनसे बात भी हुई मेरी, उन्होंने मुझे बताया भी, उन्होंने कहा हम आगे भी आपको गाइड करेंगे इस हवाले से, तो मैं वो सारी चीजें इंशाल्लाह छुट्टियों के बाद अपने स्कूल में भी करूंगा। कहते हैं ना कि थोड़ी सी फिनिशिंग की जरूरत होती है, तो वो शायद यहाँ पे जो है ना हमारे रुकने शुरा वगैरह बिल्कुल करते हैं, रोजाना सुबह फजर की नमाज के बाद जो बयान होता है, बहुत ज्यादा ये फीलिंग आती है कि ये काम हमें बहुत पहले करना चाहिए था, जो हमने इतनी अहम चीजें जो इतने अहम मसाइल इवन नमाज के मसाइल हमें नहीं पता थे। इस्लाम जाब्ता हयात एक मुकम्मल दीन है, उसमें हर छोटी से छोटी चीज को भी ना दीनी लिहाज से अगर हम अपनी जिंदगी में फॉलो करेंगे तो वो हमें बहुत लॉन्ग टर्म पे बेनिफिट्स देंगे। तो हजरत साहब उन छोटी छोटी चीजों को भी बस इतना वाजे करके बताते हैं जो शायद बाकी कहीं पे भी नहीं बताया जाए। बहुत जबरदस्त बयान था माशाल्लाह, रोजाना ही बेहतरीन होता, आज तो बिल्कुल ही उन्होंने जो है ना एक वो जो कहते हैं ना आखिरी जो होती है सांस होती है बंदे की, उस पर बयान दिया, और वो बहुत जबरदस्त बयान था। हम लोग भी कभी यूएसपी वगैरह जा रहे होते हैं तो हैंडपे वगैरह यूज कर रहे होते हैं, लेकिन इंशाल्लाह जब बयान सुना है तो उसके बाद मैं बयान के ड्यूरिंग ही मेरी तौबा भी चल रही थी और ये नियतें भी बनी थी कि इंशाल्लाह अब इन चीजों की तरफ कभी नहीं जाना।
जैसे मैंने पहली दफा देखा, मैंने अपने घर वालों को बहन भाइयों को सबको मुरीद कराया पापा का, दिल में कैसे तसरात पैदा हुए, मेरे खुशी हुई मुझे कि मेरे पीर मुर्शिद का चलन आया मदनी चलन, मतलब पूरा घर मदनी माहौल हो गया। गाड़ी रखने की नियत करी अल्लाह ताला जिंदगी दे, सारी जिंदगी दावत इस्लामी में काम करना, ये चौक की तरफ देना, सदाए मदीना लगाना, एहतिकाफ करना इंशाल्लाह ताला जिंदगी रही तो इतकाफ करता रहूंगा हर साल।
मैं लाड़काना से आया हूँ, मैं चांडका मेडिकल कॉलेज लाड़काना में MBBS की तालीम हासिल कर रहा हूँ। यकीन करें कभी मैंने सोचा ही नहीं था कि मैं जब फैजान मदीना में जाऊंगा तो इतना प्यारा माहौल होगा।
कौन सी ऐसी चीज सीखने को मिली जो इससे पहले कभी नहीं सीखी थी?
सच बोलना, सच पे ही कायम रहना, झूठ से गुरेज करना। मेरे दिमाग में ही नहीं था ऐसा कि मतलब ऐसी तरबियत होगी, इतनी उम्र हुई है कभी भी मैंने रमजान शरीफ में ऐसे रोजे नहीं गुजारे। उससे दिल से पूछे मैं बहुत बेताब हूँ बाबा को देखने के लिए। मेरी नियत है इंशाल्लाह अज़्ज़ा वजल मैं दाढ़ी रखूंगा इंशाल्लाह।
मैं डॉक्टर बनना चाह रहा था, मास्टर किया है, MA इंग्लिश भी किया है और कराची यूनिवर्सिटी से मैं MA इस्लामियात भी हूँ। मैं जामितुल मदीना फैजान मदीना मरकजी जामितुल मदीना है जब मैं स्टूडेंट हूँ। दर्जाए साबिया के मैंने अल्हम्दुलिल्लाह अज़्ज़ा वजल इम्तिहान दे दिए हैं। अमीर अहले सुन्नत जामितुल मदीना वालों से बेहद मोहब्बत फरमाते हैं और तरबियत भी फरमाते हैं। उसमें दो चीजें अमीर अहले सुन्नत रमजान में फरमाते हैं, या तो आप एतिकाफ करें या मदनी एहतियात। अल्हम्दुलिल्लाह अज़्ज़ा वजल कुछ न कुछ दोनों की सआदत मिल रही है। मेरा खुद का ये जहन है कि इंशाल्लाह अज़्ज़ा वजल मैं MPhil करके PhD करूंगा। जब PhD करके इंशाल्लाह अज़्ज़ा वजल हम फारिग होंगे और दरस इंतजामिया हमने की होगी तो इंशाल्लाह हम खुद दारुल मदीना यूनिवर्सिटी को संभालेंगे इंशाल्लाह अज़्ज़ा वजल।
हमारे साथ जो टीचर्स हैं वो मदनी माहौल से वाबस्ता थे, तो फिर वो जुम्मा रात जो इज्तिमा होता है उसमें उन्होंने मेरे को साथ लेके जाते थे, बस वहीं बैठे बैठे एतिकाफ की नियत हुई। जो सोचा था उससे तो काफी बेहतर और बहुत आला पाया। हम कभी कभी सोचते हैं हम अपनी नमाजों की तरफ जो हमने अदा किए इतनी गलतियां कर जाते थे और हमें पता भी नहीं होता था, हमें बिल्कुल शरीयत का पता ही नहीं था। यहाँ जैसे हम हल्के लगते हैं, हमें मदनी कायदा सिखाया जाता, तो हम जब कुरान पाक अपना खोलते पढ़ते हैं हमें पता पड़ता है हम कितनी गलतियां कर जाते थे।
दाढ़ी मुबारक कब से सजाई हुई आपने?
पहले तो हमने ऐसी रखी थी कि जस्ट ना फैशन के लिए कि खत बनाएंगे और यूं करेंगे ब्लेड से, मतलब जाएंगे हेयर ड्रेसर के पास उसे कहेंगे कटिंग कर दे, ऐसा कर दे वैसा कर दे, लेकिन बस फिर जब पता पड़ा ना इसे कटवाने का क्या अजाब है, क्या गुनाह है और हम क्या कर रहे हैं। मैंने सुना है यहाँ जो एहतिकाफ करता है वो बापा उससे मुलाकात करते हैं, मैंने उनका एक बार उनसे हाथ मिलाना है।
मैंने मास्टर्स किए इस्लामिक कल्चर में, यूनिवर्सिटीज में जो इस्लामिक कल्चर पढ़ाया जाता है उसमें ये सारी चीजें नहीं होती, वहाँ एक फॉर्मेलिटी होती है, थोड़ी सी हिस्ट्री बता दी, थोड़ी सी फिक्र के हवाले से बता दिया, लेकिन यहाँ पर तो डीपली सारी चीजें सीख रहे हैं, बुनियादी चीजें सीख रहे हैं। वहाँ पर यूनिवर्सिटी में ये तो हमें नहीं सिखाते कि जो आपका गुसल में अगर ये शरारत ना पाया गया तो आपको गुसल नहीं होगा, किस तरीके से जैसा होगा, ये सारी चीजें वहाँ तो नहीं सिखाई जाती। ये तो अल्हम्दुलिल्लाह यहाँ पर आके जो है हमने वो सीखी है और अभी सीख रहे हैं। हजरत साहब ने सब्जी के हवाले से रात को मदनी मुजाकिरे में बताया था, अगर इस तरीके से अंदाज शुरू हो जाए तो फिर काफी सारी चीजें जो है बेहतर हो जाएंगी मुआशरे में।
आशिकान रसूल सुन्नत के मुताबिक बैठकर खाना खा रहे हैं, अल्हम्दुलिल्लाह सुन्नत से दाब भी बयान की जाती है
اور اسلامی بھائی تین انگلیوں سے چھوٹینے والے بنا کر الحمدللہ سنت کے مطابق بیٹھ کر کھانا کھا رہے ہیں. اور آئیے آپ کو دکھاتے ہیں الحمدللہ ہمارا ایک حلقہ ایسا ہے کہ حلقے کے تمام اسلامی بھائی جو 100% اسلامی بھائی ہیں ماشاء اللہ انہوں نے مٹی کے برتن بھی لے لیے ہیں اور یہ مٹی کے برتنوں میں کھانا کھا رہے ہیں ماشاء اللہ. یہ کھانے کے جو برتن ہیں یہ مٹی کے ہیں
الحمدللہ. فضل آج کا رسول مکمل حلقے والے مٹی کے تھال میں الحمدللہ کھانا کھا رہے ہیں. مزید بھی انشاءاللہ جتنے بھی ہیں اور بعد میں بھی انشاءاللہ ہمارے اسلامی بھائی مٹی کی تھال استعمال کرتے رہیں گے.
انشاءاللہ ہمارے نگران صاحب نے بھی ہمیں ذہن دیا کہ مٹی کے برتن میں کھانا افضل ہے.
یا واجد کی فضیلت لقمہ پیٹ میں جا کے نور ہوتا ہے اور بیماری دور ہوتی ہے.
ابھی سے سچی سچی توبہ کر لوں انشاءاللہ. اور میں انشاءاللہ یہاں سے سچی توبہ کر کے جا رہا ہوں کہ عین کوئی گناہ میرے سے نہ ہو. فضان مدینہ کا ماحول دے کے مجھے بہت میرا دل کرتا ہے کہ میں یہیں پڑا رہوں, اس در کے اوپر پڑا رہوں. ہمارا ایمان ہے, ہمیں موت بھی ہے نا, ہمارا کلمہ ہمارے زبان پہ ہو.
پرائیویٹ ادارے میں پڑھاتا ہوں, وہاں پہ انگلش پڑھاتا ہوں, اسلامیات اردو اسکول سے چھٹی لیا اور بھی میں نے کوشش کی ہے کہ ابھی جامع المدینہ میں بھی داخلہ لوں گا ان شاء اللہ تعالیٰ. مجھے بتایا کہ امام شریف کی بڑی فضیلت ہے تو میں نے سجا لیا وہاں.
الحمدللہ میں مدنی مذاکرے کا شوقین تھا. تراوی کے بعد یعنی عشاء کی نماز تراوی کے بعد میں مکمل مدنی مذاکرہ باپا کا دیکھ رہا تھا. الحمدللہ اس میں میں نے عہد کیا, نیت کی کہ ان شاء اللہ عز و جل ایک ماہ کے اعتکاف کے لیے لازمی جانا ہے. ان کے چہرے میں اتنی کشش ہے کہ آدمی خود بخود جو ہے نا وہ ان کے قریب ہوتا جاتا ہے. عمران عطائی صاحب کا میں بیان دیکھتا رہتا ہوں, زبان میں بہت بڑی تاثیر ہے, لوگوں کو جو ہے نا ان کے قریب کرتی ہے.
میں کبھی کبھار ٹی وی آن کرتا تھا تو مدنی چینل بھی لگا لیتے تھے کبھی, بس آہستہ آہستہ اتنی ہو گئی کہ میں نے سوچا کہ پھر سب کی زیارت کرنی ہے اور اپنی زندگی کو خود بدلنا ہے. نہ تو میرے پہلے داڑھی رکھی تھی نہ کبھی امامہ رکھا تھا, تو ان شاء اللہ ابھی داڑھی تو میں نے رکھ لی ہے تو امامہ بھی ان شاء اللہ باندھیں گے, سر کٹ جائے گا داڑھی نہیں جائے گا. ایک بیٹا ہے, دو بیٹیاں ہیں, ان شاء اللہ تعالیٰ میں نے یہ بھی تیار کیا کہ میں اپنے بچوں کو درس نظامی بھی کراؤں گا. کیا بات ہے ان کے چہروں کی طرف دیکھیں, مسکراہٹ کتنی پیاری ہے, دل کرتا ہے ان کو دیکھنے کا. اسلام کا پتہ چلا تو ادھر ہے اور اس جگہ پہ ہے اور یہی پیر کامل جو ہے سب کو لے کے آگے چل سکتا ہے. ہاتھ باندھ کے گزارش کرتا ہوں کہ صرف ایک دفعہ نگاہ کرم ہو جائے تاکہ میری زندگی بدل جائے. 39 سال میں نے زندگی کے بیکار گزارے, نیت کر کے ہوں کہ میں نے اپنی زندگی بدلنی ہے, مجھے اور کچھ بھی نہیں چاہیے.
اللہ اللہ اللہ, بڑے پیارے پیارے منفرد اور انقلابی تاثرات ہیں آپ دیکھ رہے ہیں. اور کیا کالج, کیا یونیورسٹی, کیا ٹیچر, کیا عام بزنس کمیونٹی, نوجوان, تو سب کے سب آپ دیکھ رہے ہیں مدنی مذاکرے سے کس قدر, مدنی مذاکرے سے فیضان مدینہ میں ہونے والے دیگر سلسلوں سے کس قدر فوائد حاصل کر رہے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
یہ ماشاءاللہ تاثرات تو مدینہ مدینہ, بڑا دلچسپ یہ سلسلہ ہے. آج تو مختصر ہوا سلسلہ تاثرات کا. اس میں جو پہلے عیسائی بھائی نے تاثرات دیے کچھ پڑھے لکھے معلوم ہو رہے تھے,
ٹیچر تھے غالباً,
ان کا شروع کا جملہ تھوڑا مجھے چوٹ کیا. جن کیوبا شاید ان کی توجہ نہیں ہوگی سر, قرآن تو سارا سال پڑھتے رہتے ہیں, ایسی جگہ چلو جہاں ہم کو سیکھنے کو ملے. یہ انداز نہیں ٹھیک, یہ قرآن کریم جو ہے نا سارا سال کیا سارے سانس بندہ پڑھے تو بھی کم ہے. اور قرآن کریم کی تلاوت بے شک سارا سال فضیلت رکھتی ہے, رمضان شریف میں اس کا ثواب بہت بڑھ جاتا ہے. یہ ماہ نزول قرآن ہے, ماہ رمضان میں قرآن کریم نازل ہوا, اور صرف رمضان ہی کا تو مہینہ جس میں تراویح میں قرآن ختم کیا جاتا ہے, تو اس لیے وہ اہمیت تلاوت کی رمضان شریف میں بڑھ جاتی ہے. اس میں کوئی شک نہیں, علم دین حاصل کرنا, فرض علوم سیکھنا یہ اہم ترین ہے, لیکن میں تھوڑا انداز پر مجھے تھوڑا یوں لگا کہ عرض کروں کچھ. تو یہ ایسا کہ جیسے کوئی معاذ اللہ قرآن کریم کی طرف ہم نے ایزی لے لیا قرآن کریم کی تلاوت کو, تو یہ ایزی نہیں ہے, یہ بہت ثواب کا کام ہے. نعوذ باللہ یہ نظر انداز کرنے والا یا اس طرح کا مطلب یعنی کہ نہیں ہے. ان کے بیچاروں کی نیت بھی نہیں ہوگی, وہ بس وہ نکل گیا ہوگا, گھبراہٹ بھی ہوتی ہوگی نا, مائک سامنے ہے اور کیمرے لگے ہوئے ہیں, لوگ دیکھ رہے ہیں, تو کچھ نکل جاتا آدمی کے منہ سے. سب کو تلاوت کرنی چاہیے, اللہ ہم سب کو توفیق دے. جب جب موقع ملے اعتکاف میں بھی، یعنی اس مدنی مذاکرے کے بعد تھوڑا وقفہ مل جاتا ہے، پھر سونے کے ٹائم میں بھی وقفہ ہی وقفہ ہوتا ہے اشراق چاش کے بعد کافی دیر تک، تو جہاں جب جب موقع ملے بندہ کچھ نہ کچھ تلاوت تو کر لے، ایک رکو ہی پڑھ لے، آدھا رکو پڑھ لے، قرآن کریم کو کھول کر بیٹھے بھی تو قرآن کریم کی زیارت بھی ثواب کا کام ہے اور رمضان میں ثواب بڑھ جاتا ہے. معذرت کے ساتھ اس ٹائم بھائی کہیں فیل نہ کرے، میں ویسے ہی مطلب میں نے یوں مناسب نہیں لگا مجھے جملہ، تو میں نے کہا چلو کچھ میں عرض کر دوں اپنے دل کی مطلب بات کر دوں. کیا میں تلاوت کی سستی تو بہت ہوتی ہے لیکن بہرحال اس کی عظمت کا اعتراف ہے، یہ بندے کو سستی ہے اس میں بالکل اعتراف ہے کہ کھول کر دیکھنے کی بھی مطلب سستی ہے، لیکن اعتراف اس بات کا ہے کہ قرآن کریم کی تلاوت بہت عظمت والی چیز ہے، بڑے ثواب کا کام ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم، لا الہ الا اللہ الحلیم الکریم، سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. جس نے تین مرتبہ پڑھا تو اس نے گویا شب قدر حاصل کر لی. آئیے مل کے پڑھتے ہیں، لا الہ الا اللہ الحلیم الکریم، سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. لا الہ الا اللہ الحلیم الکریم، سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. لا الہ الا اللہ الحلیم الکریم، سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. صلو علی الحبیب صلی اللہ تعالی. حضرت سیدنا عبداللہ بن عمرو بن عاص رضی اللہ تعالی عنہما فرماتے ہیں، جو یہ دعا کسی مجلس سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی ہیں، اور جو مجلس سے خیر و مجلس سے ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بھلائی پر مور لگا دی جائے گی. آئیے مل کے پڑھتے ہیں، سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب الیک، سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب الیک، سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب الیک. صلوا علی الحبیب
صلی اللہ تعالی علی محمد.
جنا
بولا مدینہ.
قطرہ ہے مجموعہ مدنی مذاکرہ.